नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। पूर्व सभामुख तमन्ना ढुंगानाको हिजो निधन भएको छ। उहाँ 83 वर्षको हुनुहुन्थ्यो। वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण उपचाररत हुनुहुन्थ्यो। विक्रम सम्बत 2048 सालमा काठमाडौँ क्षेत्र नम्बर 2 नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुनुभएका उहाँ 2048 51 सभामुख हुनुहुन्थ्यो। सभामुखका रूपमा उहाँले निर्वाह गरेको भूमिकाको प्रतिपक्षले समेत सम्झना र सम्मान गर्ने गरेको छ। आजको अन्तर्संवादमा हामी पूर्व सभामुख दमननाथ ढुंगानाको जीवन र योगदानबारे चर्चा गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ संविधानविद एवं नागरिक आन्दोलनका एकजना अगुवा निलाम्बर आचार्य। आचार्यज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
अब दमननाथ ढुंगाना हामी बीच रहनु भएन, उहाँको हिजो निधन भएको छ। उहाँलाई कसरी सम्झनुहुन्छ यहाँ?
दमननाथ ढुंगानासँग मेरो लामो संगत हो। 2026 सालमा हाम्रो परिचय भएको हो। उहाँ एउटा राजनैतिक कार्यकर्ता, कर्मठ व्यक्तित्व, समाजप्रति प्रतिबद्ध प्रजातन्त्रवादी हुनुहुन्थ्यो। उहाँले जे जे व्यवसाय अपनाउनु भयो, जे काम गर्नु, विद्यार्थी जीवनदेखि लिएर पत्रकारितादेखि लिएर लेखन पढन, वकालत र राजनीतिमा चाहिने चुनाव लड्ने, सभामुख बन्ने, यो सबै चाहिने उहाँको समाजप्रति समर्पित प्रजातान्त्रिक सोचको अभिव्यक्ति थियो। पछि उहाँले चाहिने शान्ति प्रक्रियामा पद्मरत्नजीसँग मिलेर धेरै काम गर्नुभयो, मुलुकमा शान्ति स्थापना गर्नको निम्ति। तत्पश्चात पनि उहाँ सक्रिय हुनुहुन्थ्यो सोचले, विचारले, समाजप्रति प्रतिबद्ध प्रजातन्त्रवादी, एउटा असल वक्ता पनि हुनुहुन्थ्यो। र मैले दमन ढुंगानाको व्यक्तित्वलाई नजिकबाट हेरेको छु। अहिले सबै मूल्याङ्कन हुन सक्दैन, तर देशले एउटा सक्रिय व्यक्तित्व, क्रियाशील व्यक्तित्व, चिन्तनशील व्यक्तित्व गुमाएको छ।
जसरी एउटा व्यक्तिले समाजका लागि या देशका लागि भनौँ न यहाँले भनेको जस्तो योगदान दिन्छ, ती व्यक्तिहरू नरहँदा उहाँहरूको योगदानले समाजमा कस्तो खालको छाप छोड्छ अथवा त्यसको प्रभाव कहिलेसम्म कसरी रहन्छ?
जो योगदान दिएको छ त्यो त त्यसै बेला प्रभाव पारिसकेको हुन्छ, त्यो प्रभावले अरूलाई पनि प्रभाव पारेको हुन्छ। त्यसैले त्यसको प्रक्रिया त एउटा चाहिने तरङ्ग जस्तो भइराख्दछ। त्यसैले मानिसहरूले गइसकेको मानिसलाई उसको योगदानलाई कति सम्झन्छन् कति सम्झन्छन् त्यो बेग्लै पक्ष हो, तर त्यो योगदानले प्रभाव पारि नै रहेको हुन्छ, समाजलाई अगाडि बढाइरहेको हुन्छ। त्यसैले राम्रो काम गर्दाखेरि त्यो खेर जान्छ भन्ने होइन, त्यसले चाहिने देन दिएको हुन्छ, त्यो जीवित रहन्छ पछिका प्रभावहरूमा।
हजुर, जस्तो अब भनौँ न, फरक खालको चाहिँ स्कुलिङबाट आएका, फरक खालका विचार बोकेका या फरक खालका व्यवहारै भनौँ, अब वाम र काङ्ग्रेसको फरकै थियो। 48 सालमा संसद जब बन्यो, संसदमा दुवै पार्टीहरू आए र दुवै पार्टीलाई चाहिँ अलिकति बढी आक्रामक चाहिँ त्यतिखेरको एमाले थियो, जसको व्यवहार यदि हामीले त्यतिखेरको संसदको कारवाही हेऱ्यौँ भने पनि थाहा हुन्छ। अब काङ्ग्रेस चाहिँ हामीसँग बहुमत छ, हामी आफ्नो हिसाबले चल्छौँ भनेर सोच्दै थियो, तर सभामुखका रूपमा उहाँले त्यसो हुन दिनु भएन, अलिकति फरक भूमिका निर्वाह गर्नुभयो, त्यसलाई यहाँले धेरै नजिकबाट निहाल्नु भयो। अब त्यतिखेरको चाहिँ राजनीतिक परिदृश्य परिस्थिति कस्तो देखिन्थ्यो?
हेर्नुहोस्, उहाँले संविधान निर्माणको बेला पनि संविधान सुझाव आयोगको सदस्य भएर काम गर्नुभयो र त्यही संविधान अन्तर्गत भएको पहिलो चुनावमा उहाँ विजयी हुनुभयो र सभामुख हुनुभयो, पहिलो सभामुख हुनुभयो। र पहिलो सभामुख भएको कारणले, यो त संक्रमणको समय थियो, पहिलो सभामुख भएको कारणले उहाँले एउटा परम्परा स्थापित गर्नुभयो, गर्ने प्रयास गर्नुभयो। त्यस बेला एमाले पनि चाहिने विरोध कार्यक्रमहरू सञ्चालन गरेको थियो, काङ्ग्रेस पनि भर्खर जितेर आएको, उसको चाहिने आफ्नो विजयको चाहिने मनस्थिति थियो, र दुवै चाहिने परस्पर विरोधी राजनीतिका मात्र होइन, परस्पर विरोधी दर्शन र विचारधाराका शक्तिहरू थिए, र दुवै मिलेर बनाएको संविधान, दुवै मिलेर चाहिने पुनर्स्थापना गरेको प्रजातन्त्रमा, त्यो स्थापना भइसकेपछि कता कता मतभेदको स्थिति जस्तो देखिन थालेको थियो। त्यसलाई सम्हाल्नको निम्ति संसदको भूमिका ठुलो हुन्थ्यो। त्यसैले उहाँले प्रतिनिधि सभामा प्रयास गर्नुभयो कि सबै विरोधहरू, सबै चाहिने विवादहरू संसदमा आउन्, संसदमा चाहिने बहस होस्, विवाद होस्, संसदभित्रै चाहिने समाधान निस्कियोस् भन्ने संसदलाई एउटा बहसको, विवाद समाधानको, छलफलको थलोको रूपमा, राजनीतिक केन्द्रको रूपमा स्थापित गर्ने प्रयास उहाँले निरन्तर गरिराख्नु भएको देखिन्छ। जहाँसम्म वामपन्थी र उहाँ काङ्ग्रेस पृष्ठभूमिमा आएको भन्नुभयो, उहाँ वामपन्थी प्रति पनि चाहिने कटु हुनुहुन्न, त्यो वामपन्थीहरूका पनि प्रिय नै हुनुहुन्थ्यो उहाँ। त्यसैले केही भन्दाखेरि सायद चाहिने काङ्ग्रेसको नेतृत्वले हाम्रो सबै कुरा सुनिदियोस् भन्ने चाहन्थ्यो होला, तर उहाँले त्यो नगरेर एउटा सभामुखको भूमिकामा, अहिले त म सभामुख छु, प्रतिपक्षलाई पनि सत्ता पक्षलाई पनि मैले चाहिने पक्षपात नगरेर हेर्नुपर्छ भन्ने चाहिने आचरण अप्नाएको देखिन्छ।
अब कुनै पनि कुरा भनौँ न, समाजमा स्थापित गर्नु आफैमा चाहिँ चुनौतीपूर्ण हुन्छ। अब यहाँले अघि उल्लेख गरिसक्नुभयो र मैले पनि भने कि फरक परिस्थितिमा आएका दलहरू थिए, उनीहरूको बीचमा अहिलेको जस्तो सुमधुर सम्बन्ध थिएन दलहरूका बीचमा त्यतिखेरको, यदि हामी संसदीय व्यवहारहरू हेर्यौं भने। अब जसरी उहाँले संसद भनेको प्रतिपक्षको हो भनेर भन्नुभयो र राति रातिसम्म पनि संसद चलाउनुभयो, त्यो हामीले यदि अध्ययन गरे पनि पाउँछौं। अब त्यस्तो अवस्थामा चाहिँ उहाँलाई परेका अप्ठ्याराहरू के थिए, उहाँको एकदम निकट मित्रका रूपमा हुनुहुन्थ्यो यहाँ त?
हेर्नुहोस्, हुन त म संसदमा थिइनँ, तर के भन्दाखेरि दमनजीले बहुत चाहिने निपुणता साथ चाहिने सम्हाल्नु भएको थियो, उहाँ चाहिने दबावमा पर्नु, कसैको पनि दबावमा पर्नु भएको थिएन। उहाँले चाहिने बाहिर विरोध गर्नुभन्दा यहीँ गर न विरोध, म समय दिन्छु, बोल, विरोध गर, आफ्नो कुरा भन, तिम्रो संसदलाई आफ्नो ठान, तिम्रो हो, प्रतिपक्षको हो संसद भन्ने जो उहाँको अभिव्यक्ति थियो, त्यो एउटा संसदीय प्रणालीप्रति प्रतिबद्ध नभइसकेको शक्तिलाई संसदीय प्रणालीमा ल्याउनको लागि एउटा ठुलो अस्त्रको रूपमा थियो। अनि त्यसैले त्यसलाई हामीले चाहिने के भन्दाखेरि एउटा अहिले अभिव्यक्तिको रूपमा मात्रै लिएर हेरेका छौँ, त्यसो होइन। अनि संसद प्रतिपक्षको छ भने प्रतिपक्षले संसदलाई आफ्नो सम्झनुपर्छ, संसदीय प्रणालीप्रति प्रतिबद्ध रहनुपर्छ, संसदमै आफ्ना जे कुरा भन्ने हो भन्नुपर्छ, बाहिर चाहिने चरको विरोध इत्यादि गर्नुभन्दा संसदभित्रै चाहिने आएर भन न, संसदमा नै चाहिने आफ्नो भूमिका खरो बनाउन भन्ने उहाँको दृष्टिकोण, यो संसदीय प्रणालीलाई बलियो पार्ने दृष्टिकोण रहेको थियो। उहाँले यसमा चाहिने केही अप्ठ्याराहरू चाहिन्थे अनुभव गर्नुभएकै थियो, किनभने उहाँको यो भूमिकालाई सबैले बुझ्ने, सबैले चाहिने समर्थन गर्ने भन्ने कुरा थिएन, तर संसदीय प्रणालीको निम्ति पहिलो सभामुखको हैसियतले उहाँले यो गर्नुभएको भूमिका चाहिने ठिक थियो।
हजुर हजुर, जस्तो अब भनौँ न, एउटा व्यवस्था स्थापित भएको छ संसदीय प्रजातन्त्र, यद्यपि त्यसका बारेमा पनि विभिन्न खालका दृष्टिकोणहरू, फरक फरक खालका कुराहरू त आइ नै रहेका छन्, यद्यपि जसरी 48-51 को बीचमा भनौँ न त्यो संसदले पूरा कार्यकालमा चाहिँ गर्न सकेन, तर ती जुन कार्यव्यवहारहरू भए, त्यतिखेरका संसदीय गतिविधिहरू भए, सभामुखका रूपमा उहाँले चाहिँ निर्वाह गरेको भूमिका मूलत संसदीय व्यवस्थालाई बलियो बनाउनेमा थियो नि त, न कि कसैको पक्ष या विपक्ष।
उहाँ संसदको चाहिने सभामुख हुनुहुन्थ्यो, त्यसैले उहाँले सभामुख सर संसदलाई बलियो बनाउने काम गर्नुभयो, तर यसको अर्थ संसदलाई मात्र बलियो बनाउने भन्ने होइन कि संसदीय प्रणालीमा गइसकेपछि संसद भन्या के हो, संसद भने छलफल, बहस, अनि आफ्ना भएका चाहिने तिथामिठा कुरा जे जे छन् अभिव्यक्त गरेर त्यहाँ चाहिने एउटा निष्कर्ष निकाल्ने थलो नै हो। त्यसैले संसदीय प्रणालीमा गइसकेपछि जहिलेसुकै सडक तताउने, नेपाल बन्द गर्ने, हडताल गर्ने भयो भने त संसद त्यति प्रभावकारी हुँदैन नि, सडक केन्द्रित चाहिने राजनीति हुन जान्छ। संसद केन्द्रित राजनीति ल्याउनको निम्ति उहाँले चाहिने त्यो भूमिका निर्वाह गर्नुभयो, तर के भन्दा फेरि अझै पनि राजनीति संसद केन्द्रित छ भन्ने चाहिने त्यस्तो देखिँदैन। यहाँसम्म कि अहिले पनि चाहिने प्रतिपक्षका नेताहरू सडक मार्फत चाहिने आफ्ना आफ्ना मागहरू, आफ्नो विरोधहरूलाई प्रमुखता दिन्छन्, संसदमा चाहिने जाँदैनन्, संसदमा उपस्थिति कम हुन्छ, कमजोर छ, अहिले पनि त्यो देखिएको छ। तर त्यो सन्देश जो पहिलो संसदले दियोस् उहाँ सभामुख हुँदाखेरि, त्यो अत्यन्त महत्वपूर्ण छ।
जसो अब संसदको सन्दर्भमा कुरा गर्दाखेरि पछिल्ला दिनमा केही विकृतिहरू पनि आए र कतिपय अवस्थामा आम मानिसहरूले अनुमान गर्न सक्ने भयो, यो पार्टीबाट निर्वाचित भएको व्यक्ति चाहिँ सभामुख छ, अब परिस्थिति यो हुन सक्छ अथवा सत्ताले अथवा पार्टीले उसलाई प्रभावित पार्न सक्छ र त्यसका केही परिणामहरू पनि देखिए, तर पहिलो संसद जुन चाहिँ प्रजातन्त्र पुनस्थापना पछिको पहिलो संसदमा त्यस्तो खालका गतिविधिहरू या त्यस्ता खालका संकेतहरू देखिन नसक्नुमा उहाँको भूमिका त छँदैछ, दलहरूको कस्तो भूमिका थियो, उहाँलाई चाहिँ सत्ताले चाहिँ उहाँले त्यति भनौँ न सत्तासँग उहाँ त्यति धेरै जुन पार्टीबाट जितेर गएको त्यो पार्टीलाई त्यति धेरै उहाँले फेभर नगरिरहँदा अथवा अनुकूलता त्यति सिर्जना नगरिदिइरहँदा कांग्रेसले उहाँलाई कसरी हेर्थ्यो, कांग्रेसका दृष्टिकोणहरू के हुन्थे, त्यस गरी एमाले जो चाहिँ सँग उहाँ लडेरै चुनाव जित्नु भएको थियो क्षेत्र नम्बर दुई काठमाडौँमा एमाले नै थियो प्रमुख प्रतिस्पर्धी, एमाले कसरी लिएको थियो?
एउटा कुरा हामीले उहाँको जीवनलाई र पछिल्लो समयसम्मलाई उहाँ शान्ति प्रक्रियामा सक्रिय भएको स्थिति समेतलाई त्यसका कारण खोतल्दै गयौँ भने हामी के पाउँछौँ भने पछिल्लो समयमा चुनाव लड्नु भक्तपुरबाट जित्नु भएन हामी के पाउँछौँ भन्नुहुन्छ भन्ने भन्दाखेरि उहाँ काङ्ग्रेसप्रति प्रतिबद्ध त हुनुहुन्थ्यो तर काङ्ग्रेससँग त्यति चाहिने सुमधुर सम्बन्ध उहाँको हुन सकेन र काङ्ग्रेसको राजनीतिमा उहाँ चाहिने माथि अब सभामुखसम्म उठ्नुभयो उठ्नलाई तर चाहिने के बन्नुभयो तर के भन्दाखेरि पार्टीभित्र चाहिने उहाँ माथि चाहिने त्यति माथि पुग्न सक्नु भएन त्यो त्यो सम्बन्धमा केही न केही चाहिने त्यहाँ अलिकति अप्ठ्याराहरू भए त्यो अप्ठ्याराहरू हुनुमा उहाँको आफ्नो स्वभाव पनि हो अनि र सभामुखको हैसियतले उहाँले निर्वाह गर्नुभएको भूमिका पनि हो त्यसैले प्रतिपक्षले उहाँको भूमिकालाई विरोध गर्ने अस्वीकार गर्ने नराम्रो मान्ने भन्नुभन्दा पनि सत्ता पक्षले नै आफ्नो कुरा नसुनिदिएको भन्ने गुनासो बढी थियो।
हजुर हजुर त्यही सन्दर्भमा म मेरो पूरक एउटा जिज्ञासा जस्तो भन्नु सभामुख भएका व्यक्तिहरू पछि पार्टीमा स्थापित भएका चाहिँ अब तपाईँको कृष्णप्रसाद भट्टराईकै यदि हामी सन्दर्भ लिउँ भने पनि उहाँ सभामुख हुनुभयो त्यसपछि पार्टी सभापति हुनुभयो प्रधानमन्त्री हुनुभयो त्यसै गरी अहिलेका राष्ट्रपति पनि सभामुख हुनुभएको हो एमालेका सुभाष चन्द्र नेवाङ पनि सभामुख भइसकेपछि पार्टीमा प्रभावशाली रूपमा स्थापित हुनुभयो उहाँ चाहिँ स्थापित हुन सक्नु भएन त्यसको कारणका रूपमा त्यसैलाई लिन सकिएला कि सबैसँग अथवा चाहिँ प्रतिपक्षसँग उहाँले कहीँ न कहीँ गर्नुभएको सुमधुर सम्बन्धलाई काङ्ग्रेसका नेताहरूले रुचाएनन्?
त्यो मात्रै होइन अनि किन भन्दाखेरि एउटा चाहिँ व्यक्तित्व हुन्छ उहाँ राम्रो बोल्ने मान्छे हो र व्यङ्ग पनि राम्रो उहाँले चाहिँ आलोचना गर्नुभयो उहाँले विरोध गर्नुभयो भनेपछि पनि चाहिँ व्यङ्गात्मक ठट्टा किसिमले पनि गर्न जान्नुहुन्थ्यो उहाँले त्यसैले के भन्यो भन्दा उहाँले स्थापित गर्नुभएको मान्यताहरूले अहिले पनि काम गरिरहेछन् त्यतातिर प्रयास गर्नुपर्छ भनिरहेछन् तर त्यही अनुसार उहाँको हाइटमा चाहिने भूमिका उहाँको भूमिकाको हाइटमा चाहिने पछि पुगेको देखिँदैन त्यो 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 स्थिति चाहिने रहेको छ। अर्को कुरा के प्रोफेसनले पनि हुन्छ उहाँ प्रोफेसनले चाहिने त एउटा वकिल हुनुहुन्थ्यो विद्यार्थी जीवनदेखि राजनीतिक सुझबुझमा लाग्नु भएको थियो काठमाडौँको चाहिने अध्यक्ष हुनु विद्यार्थी सङ्घको स्थापना नै गर्नुभयो त्यसैले त्यो पृष्ठभूमि त्यो शिक्षा त्यसपछि पत्रकार लेखन पनि गर्नुहुन्थ्यो अनि त्यो सबले पनि उहाँलाई एउटा चाहिँ पृष्ठभूमि तयार पारेको थियो सबै त्यही पृष्ठभूमिबाट आएका हुँदैनन्।
आदरणीय श्रोता हामी अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा हामी पूर्व सभामुख तमन्ना ढुङ्गानाको हिजो 83 वर्षको उमेरमा निधन भएको सन्दर्भमा उहाँको जीवन र योगदानबारे चर्चा गरिरहेका छौं। संविधानविद एवं नागरिक आन्दोलनका अगुवा निलाम्बर आचार्य हामीसँग कुराकानीमा हुनुहुन्छ। जस्तो अब यो 48-51 को संसदको सन्दर्भ छ र चाहिँ मध्यावधिमा जाने विषय छ, काँग्रेसभित्रको जुन आन्तरिक कलह थियो र त्यो कलहका कारणले चाहिँ संसदमा समस्याहरू आइरहेको थियो, त्यतिखेर चाहिँ यदि उहाँ आफै उपस्थित भएको भए जुन चाहिँ मध्यावधिमा जाने अवस्थामा संसदमा सभामुखका रूपमा उहाँले आफै भूमिका निर्वाह गरिदिएको भए त्यो दिन उहाँ चाहिँ संसदमा आइदिएको भए परिस्थिति अलि भिन्न हुन सक्थ्यो, तर उहाँ अनुपस्थित भइदिनुभयो, उहाँले जानेर अनुपस्थिति भइदिनुभयो कि कहीँ न कहीँ उहाँसँगको व्यक्तिगत अलिअलि दरबारसँगको निकटताको सन्दर्भ कुराहरू पनि बेला बेला आइरहे, त्यसले गर्दा चाहिँ दरबार पनि मध्यावधि चाहन्थ्यो, दलहरूलाई त्यति रुचाउँदैनथ्यो र उहाँ चाहिँ आफू नआएर उपसभामुख दमननाथ ढुङ्गाना आफू नआएर महन्त ठाकुरलाई चाहिँ लगाउनु भयो भनेर पनि केही नेताहरू आफ्नो व्यक्तिगत चाहिँ अनुभवहरू बाँड्नुहुन्छ, यहाँले त्यो घटनालाई कसरी हेर्नुहुन्छ?
उहाँ चाहिँ नि अस्पतालमा भर्ना पनि हुनुभयो अनि तर त्यो के भन्दा फेरि साँच्चीकै बिसन्चो भएको हो कि त्यो एउटा चाहिँ त्यसलाई छल्न खोजेको हो, एउटा कारण दिन खोजेको हो भन्ने पनि हुनसक्दछ। तर के वास्तविकता के हो भने उहाँको उपस्थिति भएको भए चाहिँ स्थिति बेग्लै हुन सक्थ्यो, मेरो पनि त्यो चाहिने अनुमान छ। उहाँले के गर्नुहुन्थ्यो, कसो गर्नुहुन्थ्यो, कसरी गर्नुहुन्थ्यो त्यो त अहिले अब भन्न सकिने कुरा भएन, तर उहाँको उहाँ त्यहाँ उपस्थित हुन चाहनु भएन भन्ने नै देखिन्छ।
यसमा चाहिँ खास गरी किन त्यस्तो भयो होला भनेर विश्लेषण गर्दा केही व्यक्तिहरू के भन्नुहुन्छ, उहाँसँग निकट हुनुभएका भने सबैसँग उहाँले सुमधुर सम्बन्ध बनाउन खोज्नुभयो, त्यसका कारणले उहाँ चाहिँ खुल्न चाहनु भएन, अब त्यहाँ आइसकेपछि त कुनै न कुनै पक्षमा त खुल्नुपर्ने भयो, यो उहाँको व्यक्तिगत स्वभावको पनि कारण थियो भनेर भन्नुहुन्छ, यहाँको निकटताले त्यो के भन्छ?
एउटा कुरा मलाई के लाग्छ भने उहाँ चाहिँ पहिलो स्वभावमुख हुनुहुन्थ्यो, तपाईँले अघि भन्नुभयो मध्यावधि चाहने भावनाले विघटन होस् भन्ने चाहनुहुन्थ्यो भन्ने, तर के भने एउटा सभामुखले आफ्नो पूरा काल
मैले दरबारको सन्दर्भ जोडेको थिएँ त्यतिखेर, खास गरी चाहिँ
बुझेँ अनि किनभने दरबारले चाहेका हुनाले दरबारसँग पनि राम्रो सम्बन्ध कायम गर्नको निम्ति त्यसो गर्नुभयो भन्ने, तर एउटा सभामुखले आफ्नो चाहिने कार्यकाल पुरा गर्न चाहनु त उसको चाहिने व्यक्तिगत स्वार्थ मात्र होइन संसदको पनि त स्वार्थ नै हुन्छ नि त, त्यसैले त्यो चाहिने उहाँको व्यक्तिगत स्वार्थ संसदको स्वार्थ भन्दा चाहिने विपरीत जान्थ्यो, अनि उहाँले त्यही कारणले मात्रै चाहिने छोड्नु भएको होला भन्ने मलाई लाग्दैन, त्यही कारणले मात्रै त्यस दिनको अध्यक्षता नगरेर महन्त ठाकुरलाई उपसभा मुखलाई भन्नुभएको होला दिनुभएको होला भन्ने लाग्दैन।
हजुर, जस्तो अब उहाँको भूमिकाको चर्चा गरिरहँदा, उहाँको योगदानको बारेमा चर्चा गरिरहँदा, उहाँ जतिको भनौँ न सबैलाई मिलाउन सक्ने व्यक्तिले किन संसदलाई चाहिँ पूर्ण कार्यकाल दिन सक्नु भएन भन्ने प्रश्न त अनुत्तरितै छ नि, होइन र?
त्यो चाहिँ नि अघि नै हामीले केलायौँ के भनेपछि काङ्ग्रेसमा उहाँले चाहिँ नि त्यति प्रभाव पार्न सक्नु भएन, काङ्ग्रेस त्यतिसँग उहाँ काङ्ग्रेसको चाहिने एउटा हस्ती हुँदाहुँदै पनि चाहिने काङ्ग्रेससँग नेतृत्वसँग राम्रो सम्बन्ध हुन सकेन, तर त्यस बेलाको संसद चाहिने काङ्ग्रेसको आन्तरिक विवादले चाहिने विघटन भएको हो नि त, काङ्ग्रेसको बहुमत हुँदाहुँदै पनि चाहिने विघटन भयो, काङ्ग्रेसभित्रै चाहिने दुई मत भयो, दुई विभाजन भयो, यसैले चाहिँ त्यसमा उहाँले चाहिँ काङ्ग्रेसभित्रको भूमिकामा पार्टीको आन्तरिक भूमिकामा उहाँले चाहिने निर्णायक योगदान दिन सक्नु भएन, दिनुभएन, दिने चाहिने एउटा सभामुखले कतिसम्म चाहिने त्यो पार्टीमा अलमल्ली राख्ने भन्ने पनि पार्टीभित्रको आन्तरिक कुरामा भन्ने पनि कुरा आउन सक्दछ, किनभने सभामुख भइसकेपछि त पार्टीको र प्रतिपक्षको विभिन्न पार्टीका विवादहरूलाई चाहिने समाधान गर्नमा बढी जोड दिने हो, न कि एउटा पार्टीको आन्तरिक विवादलाई समाधान गर्न।
हजुर हजुर, जस्तो अब उहाँको भूमिकाका सन्दर्भमा यदि हामी कुरा गर्ने भने त उहाँ संसदलाई पूर्ण कार्यकाल दिन चाहनुहुन्थ्यो, त्यो स्वाभाविक पक्ष पनि हो, सक्नु भएन भन्ने सन्दर्भमा मात्रै अघि कुरा गरिएको हो, होइन भने त उहाँले चाहिँ जब 59 जेठ 8 तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालले चाहिँ प्रतिनिधिसभा विघटन गर्नुभयो, त्यसको विरूद्धमा सर्वोच्च अदालतमा परेको रिटमा उहाँले चाहिँ यो विघटन गलत रहेको भन्ने तर्क नै प्रस्तुत गर्नुभएको थियो, होइन? उहाँको त्यो भूमिकाले त त्यो बताउँछ नै, तर यसरी जुन हिसाबले भनौँ न संसद चाहिँ बीचमा चाहिँ विघटन गर्नुहुँदैन, पूर्ण कार्यकाल दिनुपर्छ भनेर त्यतिखेरदेखि नै जसरी भनौँ न चाहिँ संसदीय प्रजातन्त्रलाई स्थापित गर्नुपर्छ भन्ने मान्यता हुँदाहुँदै पनि त्यो क्रम चाहिँ एकपछि अर्को चलिरह्यो, त्यसमा चाहिँ संसद विघटन गर्न चाहिँ सबैभन्दा बढी विरोध गर्नेहरू नै पछि चाहिँ संसद विघटन आफू प्रधानमन्त्री भएपछि गर्नुभयो, अब उहाँले जसरी संसदको सर्वोच्चताको कुरा गर्नुभयो या संसदीय व्यवस्थाको सर्वोच्चताको कुरा गर्नुभयो समकालीन नेताहरूले गर्नुभयो, तर जो चाहिँ बढी विरोधमा हुनुहुन्थ्यो उहाँहरू पछि कुनै न कुनै कारणले चाहिँ पाखा लगाइनु भयो यो सन्दर्भले यहाँले अघि भन्नुभयो कि पार्टीमा प्रभाव कम भयो भनेर, यद्यपि यस्तो यो क्रम किन चाहिँ भइरहन्छ राजनीतिमा, आज हामीले त्यो पनि अलिकति जवाफ यहाँसँग खोजेको।
एउटा राजनीतिमा चाहिने के भन्दा फेरि एउटा बहुमत पाएको पार्टी थियो, पहिलो चाहिने संसद थियो, 47 सालको संविधान अन्तर्गतको त्यो विघटन हुनु, विघटन गरिनु, विघटन गर्ने स्थितिमा पुग्नु अत्यन्त दुर्भाग्यपूर्ण हो। त्यसले एउटा श्रृङ्खला नै सुरु गरिदियो, पछि विरोध गर्नेहरूले पनि, संसद विघटनको विरोध गर्नेहरूले पनि संसद विघटन मार्फत सत्तामा पुगेपछि आफूलाई अप्ठ्यारो पर्नासाथ संसद विघटन गर्ने प्रक्रियाले चाहिने प्रशय पाउँदै गयो। त्यो विघटनलाई मैले पनि प्रयास गरेका थिएँ, त्यो विघटनको विरोधमा मैले पनि बहस गरेका थिएँ, गिरिजाबाबुको विघटनको विरोधमा चाहिने सर्वोच्च अदालतमा मैले पनि बहस गरेका थिएँ। तर त्यो विघटन चाहिने नभइदिएको भए, विघटनलाई रोक्न सकेको भए, अदालतले पनि रोक दिएको भए, प्रक्रिया सायद चाहिने अर्कै दिशामा जान्थ्यो होला, हाम्रो चाहिने संसदीय प्रणाली बढी बलियो हुन्थ्यो होला। त्यो चाहिने एउटा दुर्भाग्यपूर्ण चाहिने घटना भयो। कुनै चाहिने दुईटा पार्टी बिच मतभेद भएर त भएको होइन नि, एउटै पार्टीमा चाहिने मतभेद भएर प्रधानमन्त्रीले चाहिने विघटन गर्नुभएको हो। तसर्थ चाहिने के भन्दा फेरि उपाय निस्किन्थ्यो होला, त्यो उपाय खोज्नतिर अथवा उपाय चाहिनेमा जानतिर प्रयास भएन, अथवा प्रयास हुँदाहुँदै पनि विफल भयो। यसमा सभामुखको भूमिका भन्दा पनि गिरिजाबाबुको, उसको, गणेश मानजीको, कृष्णप्रसाद भट्टराईजीको, उहाँहरूको भूमिका मिलाउन सक्नु भएन, गर्न सक्नु भएन, किनभने उहाँहरू अहिले पो चाहिने हाम्रा हामीभन्दा कान्छा छन् नेताहरू। त्यस बेला त हामीभन्दा चाहिने जेठा नेताहरू थिए नि, गमनजीमा भन्दा जेठा नेताहरू थिए, उनीहरूलाई हामीले मान सम्मान गर्थ्यौँ, अनि मान सम्मान गर्दा गर्दै पनि हामी नामैले बोलाउँथ्यौँ, अहिलेको जस्तो चाहिने आदरणीय, मान्य, सम्मान्य लगाइराख्नुपर्ने आवश्यकता थिएन। अनि उहाँहरूले यो मिलाउन सकेको भए राम्रो हुन्थ्यो। तर एउटा चाहिने सुरुमा नै चाहिँ एउटा गलत परम्परा, गलत प्रक्रिया अगाडि बढ्यो, त्यसले अहिलेसम्म पनि प्रभाव पारिराखेको छ।
हजुर, अब हामी चाहिँ जमुना ढुङ्गानाको योगदानबारे चर्चा गरिरहँदा पछिल्लो समयमा माओवादीको सशस्त्र द्वन्द्वलाई या जनयुद्धलाई चाहिँ शान्तिपूर्ण वातावरणमा ल्याउने या चाहिँ काँग्रेस एमाले भने जस्तो मूलधारमा ल्याउने मा पनि उहाँले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभयो। पछिल्लो भूमिकालाई चाहिँ कसरी हेर्न सकिन्छ?
उहाँले चाहिने पद्मरत्नजीसँग सँगसँगै मिलेर सहजकर्ताको भूमिका निरन्तर चाहिने निर्वाह गर्नुभयो, पछि पनि शान्ति प्रक्रियाको निरन्तर गर्नुभयो। हामीले त जब शान्ति प्रक्रिया सुरु भयो, जब माओवादीहरू चाहिने यो मूल प्रभावमा आए, शान्तिपूर्ण प्रभावमा आए, के अपेक्षा गरिएको थियो भने उहाँले चाहिने यो सत्य निरूपण तथा मेलमेलवा आयोगको चाहिने नेतृत्व नै उहाँले गर्नुहोला भन्ने अपेक्षा गरिएको थियो। त्यो चिज अगाडि बढेन, त्यो प्रक्रिया नै चाहिने ले गति प्राप्त गरेन भन्नुहोस् न। अनि तर उहाँ शान्ति प्रक्रियामा चाहिने लागिराख्नुभयो, पछिसम्म पनि चाहिने देशमा शान्ति प्रक्रियाप्रति उहाँ चाहिने प्रतिबद्धतै हुनुहुन्थ्यो। त्यसैले त कहिलेकाहीँ उहाँलाई चाहिने काङ्ग्रेसभन्दा माओवादी नगिस् भन्ने पनि आरोप लाग्ने गर्थ्यो। किन भन्दा फेरि दुवैलाई मिलाउनुको निम्ति त दुवैसँग चाहिने निकट सम्पर्कमा नै रहनुपर्ने हुन जान्छ। दुवैलाई चाहिने, दुवैको चाहिने जितको, दुवैलाई चाहिने ग्राह्य हुने समाधान निकाल्नुपर्ने हुन जान्छ। र अर्को पद्मरत्नजी त परिचित चाहिने वामपन्थी हुनुहुन्थ्यो, त्यसैले उहाँसँगको मित्रताले पनि उहाँलाई चाहिने के भन्दाखेरि दमनजीलाई चाहिने वामपन्थीप्रति अलिकति चाहिने सहानुभूति भएको व्यक्ति अथवा वामपन्थीहरूले पनि अलिकति उहाँलाई चाहिने सहानुभूति र अलिकति समर्थन स्वीकार्य रूपमा हेर्ने भन्ने देखिएको हो।
यद्यपि पछिल्लो चुनावमा उहाँ एमालेसँगै पराजित हुनुभयो, वामपन्थीहरूले सहानुभूति राख्ने भन्दा भन्दै पनि चाहिँ काङ्ग्रेसबाटै चुनाव लड्नुभयो र त्यो परिस्थिति
त्यो हो। राजनीतिमा, चुनावमा त्यो हुन्छ, स्वाभाविक हो। अनि र एक अर्को कुरा, सहानुभूति राख्नेको अर्थ मेरै मित्र हुनुहुन्थ्यो, सबै कुरामा त हामी सहमत हुँदैनथ्यौँ नि, हामी विवाद गर्थ्यौँ, छलफल गर्थ्यौँ, अनि कहिलेकाहीँ चाहिने झड्का झड्की पनि गर्थ्यौँ एउटा निकट मित्रको रूपमा। तर के भन्यो भन्दाखेरि यो राजनीतिमा बेग्ला बेग्लै पार्टीका एउटै पार्टीमा
राजनीतिको यो चाहिँ विशिष्ट पहिचानका रूपमा लिनुपर्छ। अब अन्तिम जिज्ञासा, हजुर अन्तिम जिज्ञासा हजुर, अब जस्तो उहाँको जीवनबाट आगामी पुस्ताले के सिक्ने, के बुझ्ने?
एउटा खरो व्यक्तित्व हुनुपर्छ, आफूलाई लागेको कुरा भन्नुपर्छ, त्यो सही गलत भनेर आफैले ठम्याउनु भयो, अरूको कुरा सुनेर ठम्याउने भन्ने होइन, त्यो स्वभाव उहाँमा थियो। अनि उहाँले आफूलाई निर्धक्कसँग भन्नुहुन्थ्यो, छ्यास्न पनि सक्नुहुन्थ्यो बोलीमा, अनि सामाजिक रूपमा नै चाहिने एउटा सार्वजनिक रूपमा नै बोल्दा फेरि चाहिने ठट्टाका रूपमा व्यङ्गका रूपमा सोझै उहाँले चाहिने आफूलाई लागेको कुरा भन्नुहुन्थ्यो। तर केही भन्यो भने कतिपय कुरा विरोधाभासपूर्ण देखिँदा देखिँदै पनि उहाँलाई जस बेला जे लाग्यो त्यो अभिव्यक्त गर्नुहुन्थ्यो, र सकभर एउटा चाहिने उहाँको प्रयास के हुन्थ्यो भनेपछि खरो बोल्दा बोल्दै पनि चाहिने के भन्दा फेरि सबैसित चाहिने राम्रै सम्बन्ध राखौँ भन्ने चाहिने एउटा कता कता त्यो व्यवहार देखिन्थ्यो।
हजुर आचार्यज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद छ, नमस्कार।
उहाँ हुनुहुन्थ्यो संविधानविद, नागरिक आन्दोलनका एकजना अगुवा निलाम्बर आचार्य, पूर्व सभामुख तमन्ना ढुङ्गानाको हिजो 83 वर्षको उमेरमा निधन भएको छ। उहाँको जीवन र योगदानबारे चर्चा गरिरहेका थियौं। बिदा दिनुहोस्, नमस्कार।